پہلی سورت نے آپ کو اللہ کا قرب دیا، اب اگلی سورت آپ کو تعلق بے رسول دے گی. آئیے سنتے ہیں. سورت قلم کا ایک دوسرا نام سورت نون بھی ہے. 68 نمبر کی سورہ ہے، 52 آیات ہیں. پہلے تلفظ قلم پہ غور کر لیں. اس کو کیوں اتنی عزت ملی کہ اللہ نے اس کو اپنے ہاتھ سے بنایا؟ ان چار چیزوں میں سے جو ہاتھ سے بنی، کیونکہ قلم، اقرا بسم ربی کا، قلم سے تقدیر لکھی گئی. اور آج آپ کے ہاتھوں میں جب قلم آتے ہیں نا، تو آپ کی تقدیریں بدلتی ہیں. یہ میری بات آپ یاد کریں گے سویل الجنہ کے پہلے ہفتے میں. لکھنا ہی بھول چکے، قلم نکلتا ہی نہیں ہمارے بیگوں سے. آئی پینسل ہی نکل آئے گی تو اسی سے لکھیں گے کچھ. قلم سے تعلق جوڑیے. چلیے، اس کا پیغام رسالت، نبی صلی اللہ علیہ وسلم کی عظمت اور مخالفین کی ذلت کا بیان. بسم اللہ الرحمن الرحیم 1 سے 33، رکوع نمبر 1. نبی صلی اللہ علیہ وسلم کا بلند ترین اخلاق. نون والقلم وما یسطرون. نون قسم ہے قلم کی اور اس کی جو کچھ وہ لکھتے ہیں. کون؟ فرشتے. تو اپنے رب کے فضل سے دیوانہ نہیں ہے، اور بے شک تیرے لیے بے انتہا اجر ہے، اور بے شک تو بہت بڑے عمدہ اخلاق پر ہے. بس اب تو بھی دیکھ لے گا اور یہ بھی دیکھ لیں گے کہ تم میں سے کون فتنے میں پڑا ہوا ہے. بے شک تیرا رب اپنی راہ سے بہکنے والوں کو خوب جانتا ہے، اور براہ یافتہ لوگوں کو بھی بخوبی جانتا ہے. بس جھٹلانے والوں کی نہ مان، وہ تو چاہتے ہیں کہ تو ذرا ڈھیلا ہو تو یہ بھی ڈھیلے پڑ جائیں. اس آیت کو نوٹ کیجئے. 9 نمبر، ودو لو تدخنو فیدخنو. ہمارے بہت سارے پیارے پیار محبت میں ہمارے ساتھ یہ دشمنی کرتے ہیں. نہیں بیگم، کچھ نہیں ہوتا نا، ایسے نہیں، ذرا سا ڈھیلا کر لو. اچھا ذرا سا، اچھا نہیں یہ کالا نہیں، اس کو سکن کر دو. اچھا کہ دے کر دو. وہ مثال دے رہی ہوں صرف، یعنی ہولے 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 وہ ہمیں اللہ کی پسند سے ہٹا کر دنیا کی پسند پہ لاتے ہیں. ودو لو تدخنو فیدخنو. دخن کہتے چربی کو، فیٹ، بہلانا پھسلانا، کبھی دوستوں کی باتوں میں آ کر اور کسی پیارے کی باتوں میں آ کے اپنے دین میں ڈھیلے نہ ہو. یہی مراد ہے اس آیت کا. کیونکہ مکہ والوں نے تو پوری کوششیں کی تھی نا کہ چلے ایک دن آپ تو ایک دن ہم، ایک سال آپ تو ایک سال ہم، آپ ہماری مانیں ہم آپ کی مانیں. اینڈ پہ کیا آیا تھا؟ لکم دینکم ولی الدین. اور تو کسی ایسے شخص کبھی کہنا نہ مان جو زیادہ قسمیں کھانے والا، بے وقار، کمینہ، عیب گو، چغل خور، بھلائی سے روکنے والا، حد سے بڑھ جانے والا گناہ گار، گردن کش، پھر سب کے ساتھ ہے بھی بے نصب، یعنی ولد الزنا. اس کی سرکشی صرف اس لیے ہے کہ وہ مال اور اولاد اور بیٹوں والا ہے. جب اس کے سامنے ہماری آیتیں پڑھی جاتی ہیں تو کہہ دیتا ہے یہ تو اگلوں کے قصے ہیں، ہم بھی اس کی سونڈ یعنی ناک پر داغ لگائیں گے. یعنی جھوٹی عزت رکھتا تھا. بے شک ہم نے انہیں اس طرح آزما لیا جس طرح ہم نے باغ والوں کو آزمایا تھا، جبکہ انہوں نے قسمیں کھائیں کہ صبح ہوتے ہی اس باغ کے پھل اتار لیں گے اور انشاءاللہ نہ کہا. نوٹ کر لیں آیت 18 کو. سورہ کہف میں بھی لفظ انشاءاللہ کا آیا تھا، یہاں بھی آ گیا. بس اس پر تیرے رب کی جانب سے ایک بلا چاروں طرف گھوم گئی اور یہ سو رہے تھے. بس وہ باغ ایسا ہو گیا جیسے کٹی ہوئی کھیتی. اب صبح ہوتے ہی انہوں نے ایک دوسرے کو آوازیں دیں کہ اگر تمہیں پھل اتارنے ہیں تو اپنی کھیتی پر سویرے ہی سویرے چل پڑو. پھر یہ سب چپکے چپکے یہ باتیں کرتے ہوئے چلے کہ آج کے دن کوئی مسکین تمہارے پاس آنے نہ پائے. اور لپکے ہوئے صبح صبح گئے، سمجھ رہے تھے کہ ہم قابو پا گئے. جب انہوں نے باغ کو دیکھا تو کہنے لگے یقیناً ہم راستہ بھول گئے. نہیں نہیں، بلکہ ہماری قسمت پھوٹ گئی. ان سب میں سے جو بہتر تھا اس نے کہا، میں تم سے نہ کہتا تھا کہ تم اللہ کی پاکیزگی کیوں بیان نہیں کرتے؟ تو سب کہنے لگے ہمارا رب پاک ہے، بے شک ہم ہی ظالم تھے. اب کیا فائدہ یہ کہنے کا؟ پھر ایک دوسرے کی طرف رخ کر کے آپس میں ملامت کرنے لگے. کہنے لگے ہائے افسوس، یقیناً ہم سرکش تھے. کیا عجب ہے کہ ہمارا رب ہمیں اس سے بہتر بدلہ دے. ہم تو اب اپنے رب سے ہی آرزو رکھتے ہیں، یوں ہی عذاب آتا ہے اور آخرت کی آفت بہت ہی بڑی ہے. کاش انہیں سمجھ ہوتی. فیتھ ان ایکشن. نبی صلی اللہ علیہ وسلم کے امتی کے طور پر ہمیں اپنے اخلاق کو بہتر بنانے کی کوشش کرنی ہے. اللہ کی دیوی نعمتیں ہمارے اوپر اللہ کا فضل ہے، اور ان نعمتوں کا صحیح استعمال کرنا اور ان کا شکر ادا کرنا. اچھا اخلاق کیا ہوتا ہے؟ ہر ایک سے ہنس ہنس کے بولنا، یہ کھائیے نہ، یہ لیجیے نہ، یہ پیجیے نہ. ہمارا دیسی اخلاق تو یہی ہے. اس کے برعکس اگر آپ اصل اخلاق دیکھیں نا، خلق، پرانا ہونا، پرانا کپڑا آپ کو اپنے جسم پہ بڑا ایزی لگتا ہے، جیسے مجھے یہ لگ رہا ہے اس وقت، آئی فیل سو کمفرٹیبل. کیوں؟ کیونکہ یہ میرے ساتھ اور میں اس کے ساتھ نبھ رہے ہیں، کمپرومائز ہوا. اخلاق وہ چیز ہے جو آرٹیفیشلی امپوز نہیں کرنی پڑتی. ڈرائنگ روم مینرز، مہمان آئے ہوئے ہیں، بچے بھی کہہ رہے ہیں ماما کتنی با اخلاق ہو گئی ہیں، بیگم بھی میاں صاحب اور میاں صاحب بھی بیگم کے ساتھ ہے، کتنی اچھی گفتگو فرما رہے ہیں. یہ اچھا اخلاق نہیں ہے. اخلاق کہہ کے وہ چیز آپ کی باڈی میں گھل مل جائے، اندر ہو. دوسری بات دیکھیے کہ اچھا اخلاق کیا ہے. وہ اخلاق کہ جو دوسروں کے رویے سے بلند ہو کر عمل کرے. چونکہ یہ سورت نبی صلی اللہ علیہ وسلم کے نام ہے، قرآن ایک ایکسٹراڈنری بک ہے، تو صاحب قرآن بھی ایکسٹراڈنری شخص تھے. کون سی تکلیف تھی جو نبی کو نہیں ملی، لیکن آپ نے برائی کا جواب برائی سے نہیں دیا، اینٹ کا جواب پتھر سے نہیں دیا. لوگوں کے رویوں سے اوپر اٹھ کر اچھا ملنا، ان کی برائیوں کے جواب پہ صبر کرنا، اللہ کے نبی کا یہ اخلاق تھا. اور یہ اخلاق صرف اس کا ہوتا ہے جو باصول شخص ہو. آپ کی شخصیت حالات کی پیدا کردہ نہیں تھی، آپ اپنے اصولوں پہ خود چلتے تھے اور اسی کے مطابق ہی تو لوگوں نے پھر آپ کو مانا تو نہیں، لیکن اپنی امانتیں آپ کے پاس ہی رکھیں، کیونکہ آپ صادق اور امین تھے. لہٰذا آپ کے میرے لیے اس میں عمل کا نقطہ یہی ہے کہ اللہ کی نعمتوں کو لے کر اللہ کے بندوں کے ساتھ فائدہ دینے والے بنیں. پھر آپ دیکھیں کہ یہ جو باغ والا قصہ یہاں کیوں آ گیا. نعمت تھی باغ کی. مکہ والوں کو اللہ بتا رہا ہے کہ تمہیں بھی ہم نے اس نبی کی ایک نعمت دی ہے. جو باغ والوں نے کیا تم اس نبی کے ساتھ نہ کرو، یعنی نہ شکری نہ قدری. اور اسی طرح سے ان ساری چیزوں کو بتاتے ہوئے اب آگے دیکھیے گا کہ قیامت کے کچھ مناظر ذہن میں دلا کر بتایا جا رہا ہے کہ کل آگے کیا ہوگا. رکوع نمبر 2 ہے، آیت نمبر 34 سے 52. اللہ کا قانون استدراج، بہت ہی اہم رکوع ہے، ایک ایک آیت اس کے اندر قابل توجہ ہے. ان المتقین عند ربهم جنات النعیم، پرہیزگاروں کے لیے ان کے رب کے پاس نعمتوں والی جنتیں ہیں، کیا ہم مسلمانوں کو مثل گناہ گاروں کے کر دیں گے. تمہیں کیا ہو گیا ہے، کیسے فیصلے کر رہے ہو، یعنی نان سینس باتیں کرتے ہو. اٹ ڈزنٹ میک اینی سینس، یہ اسٹائل ہے اس کا. کیا تمہارے پاس کوئی کتاب ہے جس میں تم پڑھتے ہو کہ اس میں تمہاری من مانی باتیں ہوں، یعنی قرآن میں تو کچھ نہیں دکھ رہا جو تم دکھا رہے ہو، کوئی اور کتاب ہے تو دکھا دو. یا تم سے ہم نے کچھ قسمیں لی ہیں جو قیامت تک باقی رہیں، کہ تمہارے لیے وہ سب ہے جو تم اپنی طرف سے مقرر کر لو. ان سے پوچھو کہ ان میں سے کون اس بات کا ذمہ دار اور دعوے دار ہے، کیا ان کے شریک ہیں، تو چاہیے کہ اپنے اپنے شریکوں کو لے آئیں اگر یہ سچے ہیں. یعنی یہ جو ان کا خیال تھا نا کہ دنیا میں ہمیں بہت مل گیا تو آگے بھی ہمیں ملنا ہے، تو اس پہ یہ ٹون تھی کہ لاؤ ریفرنس دکھاؤ، کوئی کتاب کہیں لکھا ہوا ہے کہ تم جو مستیاں مرضیاں کر کے دنیا سے آؤ اور تمہیں وہ سب مل جائے گا تم چاہو گے، جو دنیا بھی تمہاری چاہت کی اور آخرت بھی، ایسی تو نہیں ہے. تو اب ان کو قیامت کا منظر. اور یاد رکھیے یہ وہ آیتیں کہ جس کے اوپر اے سٹیز ہم ایمان لانا بس لازمی ہے، اس کے بعد اس کے اوپر کچھ زیادہ غور و فکر کی ضرورت نہیں. یوم یکشف عن ساق، جس دن پنڈلی کھول دی جائے گی اور سجدے کے لیے بلائے جائیں گے تو سجدہ نہ کر سکیں گے، نگاہیں نیچی ہوں گی اور ان پر ذلت اور خواری جاری ہوگی. حالانکہ یہ سجدے کے لیے اس وقت بھی بلائے جاتے تھے جبکہ یہ صحیح سالم تھے. ذرا آج کے وقت کو سوچیے، کمر ٹھیک ہے، ٹانگیں ٹھیک ہیں، جھک سکتے ہیں، جھک جاؤ، نہیں جھکے، قیامت کے دن جھکنا چاہیں گے تو کمرے تختے کی بن جائیں گی. بس مجھے اور اس کلام کو جھٹلانے والے کو چھوڑ دے، ہم انہیں اس طرح آہستہ آہستہ کھینچیں گے کہ انہیں معلوم بھی نہ ہوگا، اور میں ان کو ڈھیل دوں گا، بے شک میری تدبیر بڑی مضبوط ہے. کیا تو ان سے کوئی اجرت چاہتا ہے جس کے تاوان سے یہ دبے ہو جاتے ہیں؟ یعنی ان کو نبی اس لیے نہیں اچھا لگ رہا کہ ان سے پیسے مانگتا ہے، یا کیا ان کے پاس علم غیب ہے جسے وہ لکھتے ہوں؟ بس تو اپنے رب کے حکم کا صبر سے انتظار کر. امیجن کیجیے اللہ کے نبی پہ کیا گزر رہی ہوگی کہ اللہ نے آسمان سے تسلی بھیجی ہے. اور مچھلی والے کی طرح نہ ہو جا، صاحب الحوت، حضرت یونس کا ایک دوسرا لقب، پیچھے ذنون پڑھ کے آئے ہم سورت انبیاء میں، جب کہ اس نے غم کی حالت میں دعا کی، کیا کی تھی، ہم بھی کر لیں، لا الہ الا انت سبحانک انی کنت من الظالمین. کوئی تکلیف، دکھ، بیماری، پریشانی سوچ لیں، اللہ قبول کر لے، दुआ और वो दूर हो जाए और अपने आप को जालिम भी समझें साथ साथ। अगर इसे उसके रब की नेमत ना पा लेती तो यकीनन वो बुरे हालों में चटियल मैदान में डाल दिया जाता। इसे इसके रब ने फिर नवाजा और इसे नेकुकारों में कर दिया। और करीब है कि काफिर अपनी तेज निगाहों से आपको फिसला दें। जब कभी कुरान सुनते हैं और कह देते हैं ये तो ज़रूर दीवाना है, दीवाना नहीं है। दर हकीकत ये कुरान तो तमाम जहान वालों के लिए सरासर नसीहत है। यह है कुरान का तारुफ। क्या पता चला कि नाफरमानियों के बावजूद दुनियावी माल और असबाब की फरावानी जैसे कि बाग वालों को थी, ये अल्लाह का फजल नहीं बल्कि अल्लाह का कानून इस्तेदराज है। दर्जा दर्जा, लम्हा लम्हा अल्लाह पकड़ता है बंदों को। आज दुनिया में किसी को भी नेमतों में देखें और साथ नाफरमानियों में देखें, दो नून लिख लें, नेमतों वाला नाफरमानी में हो तो मान लीजिए ये इस्तेदराज है। अल्लाह फिर उसको धीरे धीरे देख रहा है। आपने मिसालें सुनी होंगी, पहले अमरूद का टुकड़ा लगाया जाता है, फिर उसके जरिए से चूहे को पकड़ लिया जाता है। ये दुनिया भी अमरूद का टुकड़ा है। इसकी नेमतें, हमारी मनपसंद चीज़ें अल्लाह दुनिया में बखेर देता है और होले होले हम भी दुखन का शिकार हो जाते हैं, बददुलो युदखिनून पे। और जब जान गर्दन बिल्कुल उसकी रेंज में आते तो कट करके ऊपर से उस खिड़की के अंदर हमें पीस दिया जाता है। या फिर रेशम का कीड़ा, आपने सुना होगा रेशम के कीड़े के मुंह से एक लुआब निकलता है, म्यूकस, उसी से फिर उसका वो तार बनता है जो बाद में फिर स्पिन करके रेशम के कपड़े बनते हैं। वो अपने इर्द गिर्द एक बोल बनता है, दायरा, एक दायरा जैसे गुनते ऐसे 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 पूरी एक बॉल बनती है। और जिस दिन उस तार का आखिरी सिरा उस बॉल के अंदर आता है और ऑक्सीजन का सोर्स ख़त्म, तो उसके बाद वो कीड़ा अंदर मर जाता है और वो रेशम फिर कातने के लिए और उसको मतलब वीव करने के लिए तैयार होता है। हमारी मिसाल इस दुनिया में रेशम के कीड़े की है। दुनिया दुनिया दुनिया, हल में मजीद कुछ और कुछ और कुछ और, ये तार बुन रहे हैं, ये हर महीने की पे तार है और जॉब भी है, फिर काम भी कर ले, अच्छा वीकेंड पे कर ले, मियाँ करे, अब मैं करूँगी, अब वो करूँगी। अल्लाह के बंदों का भी इतना नेकियों का भी ख्याल आए, और 100 साल की भी ज़िंदगी मिले उससे भी ज़्यादा का रिस्क पास है, कपड़े भी मौजूद है, फिर भी कहते हैं और ना कमा लूँ, अच्छा मैं भी ज़रा एक साइड बिजनेस ना कर लूँ, अच्छा ये ना करूँ, कुछ पैसे मिल जाएँ, पैसे पैसे, और खुदा ना खासा जब ये पैसे दीन की सोच के साथ मिल जाएँ उससे बदतरीन चीज़ ही कोई ना हुई। अब हुआ क्या, क्यामत आएगी, वो लोग जिनको सारी ज़िंदगी अल्लाह के आगे झुकने का वक्त ही नहीं मिला, अल्लाह सामने आ जाए। देखिए ना अभी बिलफर्ज़ मैं मिसाल दे रही हूँ, आप किसको बड़ा सोचते हैं, दरवाज़ा खुले और वो अंदर आ जाए, एकदम हम उठ नहीं जाएंगे? अपने से किसी बड़े को, अपने से ज़्यादा बाइज़्ज़त को आता देखकर एकदम जी 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 नहीं होने लगता? कुछ लोग एक दफ़ा जी थोड़ी कहते हैं, 3 दफ़ा कहते हैं जी। अल्लाह सामने आ जाए तो क्या होगा, इमेजिन कीजिए। और ये क़यामत के दिन होगा। दुनिया में सजदे करने वाले 2 तरह के लोग हैं, जैसे सूरत मुल्क रात को पढ़ने वाले 2 तरह के लोग हैं, एक वो जो सच्चे सजदे करते हैं और एक जो झूठे सजदे करते हैं। सच्चे सजदे करने वालों की कमर क़यामत के दिन फ्लैक्सिबल होगी, वो अल्लाह को अता देकर फ़ौरन सजदे में जाएंगे। और झूठे सजदे करने वाले वो हैं, सजदा तो अल्लाह को करते हैं लेकिन झुकते हैं अपने मन के आगे। बड़ी प्यारी नज़म है अल्लामा इकबाल की, अब याद आ गई है लेकिन मुझे आती नहीं है। बस वो कहते हैं कि गया जो मैं सजदे में तो आने लगी ज़मीं से सदा, तो झुकता कहीं और है, दिल तेरा कहीं और है। ये झूठे सजदे होते हैं, अकड़, अंदर की अकड़। जो दुनिया में अकड़े हुए थे, ज़ाहिर अल्लाह के हुक्मों से दूर थे और बस सजदे नमाजें भी थी, क़यामत के दिन ये चीज़ असल शक्ल में आएगी और उनकी एक कमर ऐसे अकड़ जाएगी जैसे उनकी गर्दन अकड़ी हुई थी। अल्लाह ताला उनको अपने आगे झुकने की तौफीक नहीं देगा, क्योंकि ईमान का झूठा दावा इससे ज़्यादा रुसवाई किसकी होगी क़यामत के दिन। तो दुआ कीजिए अल्लाह हमें तोड़ दे, अंदर से जाए। और ये जो आखिरी आयतों में ना, इसमें एक आयत जो है जिसके बारे में अक्सर लोगों ने, आयत 49 है, लौला अंतदार कहो नेमतु मिन रब्बिही लनुबिज़ बिलआरा वहुवा मज़मूम, इसके बारे में। और इसी के आगे जो आयत 51 है, वहीं यकादुल्लज़ीना कफरू लयुज़लिकूनका बिअबसारिहिम लम्मा समिउ ज़िक्र वयकूलून इन्नहु लमजनून, बाज़ लोग इसको नज़रे बद के साथ जोड़ते हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम की दीन की जब महफिलें होती थी ना, हर एक को इजाज़त थी, एवरी बॉडी इज़ वेलकम, खासो आम को, जूस भी आते थे, ज़रा देखें तो सही हो क्या रहा है। कुछ लोग अपनी नज़रें नबी पे गाड़ देते थे। अब आपको कोई मुस्तकिल देखे तो आपको कैसा लगता है? एकदम इंसान घबराने लगता है। तो नज़रों के अंदर भी कुछ होता है। याद रखिए कि सिर्फ मोहब्बत की नज़र नहीं लगती, हैरत की भी नज़र लगती है, वाह, जेलसी की भी लगती है। ये जो हम नेमतों का एक्सपोजर करते हैं और दुल्हनों को शादियों में एक डॉल बनाकर सजा के बिठाते हैं, नज़रें बस से डरी है। अगर प्रोफाइल्स पे अपनी चमकती दमकती तस्वीरें लगाई, खाने पानियों की लगाई, तो याद कर लीजिए उन लोगों को जिनके घर में खाना भी नहीं होता, आप तो पिज्ज़े की और किसकी लगाते हैं। तो लिहाजा अल्लाह नबी को ये जो कह रहे हैं ना, आप सब्र कीजिए, तो याद रखिए कि दावत देने वाले का, दावत जिसको दी जा रही है, उससे बड़ा ही नाजुक रिश्ता होता है। ऐसे वक्त में डोंट बी रिएक्शनरी और मकसद पे फोकस कीजिए। अब इस सूरत के साथ हमें ताल्लुक बे रसूल महसूस हुआ। चंद सेकंड के लिए सोचिए, अल्लाह के नबी, अगर ये दीन पाने के लिए इतनी अजियतें ना सहते तो आज मैं और आप क्या होते, किसके आगे माथा टेक रहे होते? तो प्यार और मोहब्बत से कहिए, अल्लाहुम्मा सल्ली अला मोहम्मद वा आली मोहम्मद कमा सल्ली। अब इसके बाद ईमान बिल्ला हो गया, अल्हम्दुलिल्लाह। ईमान बिर रसूल की कुछ बात हुई, अब अगली सूरत है जी अल खौका, ईमान बिल आखिरा। ये तीन सब्जेक्ट थे मक्का के 13 साल के। 2/3 ऑफ कुरान इज रेलेवेंट टू इन दीज तीन सब्जेक्ट के। तब सूरत अल खाका में क्यामत की झलकियाँ भी हैं, 52 आयात हैं, क्यामत के नामों में से एक नाम है, और आखरत का जिक्र मुअस्सर असलूब में इस सूरत में दिखता है। आइए देखते हैं, और इसकी ज़रा सनसनी खेजी को महसूस कीजिएगा आप। किसी अच्छे कारी की आवाज़ के साथ अगर हम इनको सुन सकें तो यहाँ दिल खुल जाते हैं बंदे के। बिस्मिल्लाहिर्रहमानिर्रहीम। الخاقتم الحاقة وما دراك ما الحاقة كذب ثمود وعاد بالقارية فأما ثمود فأهلكوا بالطاغية। आयत 1 से 37, रुकू नंबर 1, क्यामत की हौलनाकियाँ। आइए ज़रा सा महसूस करते हैं। साबित होने वाली और साबित होने वाली क्या है? इस वक्त आप बिल्कुल अपने आप को अलोन फील करें, बिल्कुल अपने इर्द गिर्द किसी को न फील करें। क्यामत का दिन है, आप अकेली हैं और आपके सामने ये मंज़र पेश किए जा रहे हैं, और आप इस वक्त अपने आप को कहाँ पाती हैं? साबित होने वाली और साबित होने वाली क्या है, और तुझे क्या मालूम कि वो साबित शुदा क्या है? इस खड़का देने वाली को समूद और आद ने जुटलाया था, जिसके नतीजे में समूद तो बेहद खौफनाक और ऊंची आवाज़ से हलाक कर दिए गए, यानी क़यामत सुग़रा थी जो उनके ऊपर पड़ गई, और रात बेहद तुंदो तेज़ हवा के ज़रिए गारत कर दिए गए, जिसे इन पर 7 रात और 8 दिन तक अल्लाह ने मुसल्लत रखा। बस तुम देखते कि ये लोग ज़मीन पर इस तरह गिर गए जैसे खजूर के खोखले तने हों, क्या इनमें से कोई भी तुझे बाकी नज़र आ रहा है? फिरौन और इससे पहले के लोग और जिनकी बस्तियाँ उलट दी गई, कौम लूत मुरादा, उन्होंने भी ख़ताएँ की और अपने रब के रसूल की नाफरमानी की, बिल आखिर अल्लाह ने इन्हें भी ज़बरदस्त गिरफ्त में लिया। जब पानी में तुग़यानी आ गई तो इस वक्त हमने तुम्हें कश्ती पर चढ़ा लिया ताकि इसे तुम्हारे लिए नसीहत और यादगार बना दें, और ताकि याद रखने वाले कान उसे याद रखें। अब ज़रा विजुलाइज कीजिए, वर्चुअल रियलिटी है। बस जब सूर में एक फूक फूक दी जाएगी और ज़मीन पर पहाड़ उठा लिए जाएंगे और एक ही चोट में रेजा रेजा कर दिए जाएंगे, उस दिन हो पड़ने वाली क़यामत हो पड़ेगी और आसमान फट जाएगा, और इस दिन वो बड़ा ही सुस्त होगा, लिथार्जिक, लेजी, बोदा। इसके किनारों पर फरिश्ते होंगे और तेरे परवरदिगार का अर्श उस दिन 8 फरिश्ते अपने ऊपर उठाए हुए होंगे। आज 4 हैं, क़यामत के दिन 8 होंगे। अब सुनिए, ये तो कायनात का जो चेंज किया जा रहा है ना नक्शा, तुम्हारे साथ क्या होगा? उस दिन तुम सब सामने पेश किए जाओगे, तुम्हारा कोई भेद पोशीदा ना रहेगा। सोचिए ज़रा, क्या क्या छुपाते हैं दूसरों से, घर वालों से, शौहर बीवी से, बीवी शौहर से। सारे पासवर्ड उसी खुल जाएंगे, सारे लॉक अनलॉक हो जाएंगे, सारी चाबियां गुम जाएंगी। तो जिसका नाम है अमाल इसके दाएं हाथ में दिया जाएगा तो वो कहने लगेगा, हाउ मुखरा किताबिया, लो मेरा नाम है अमाल पढ़ो। इन्नी ज़नन्तु अन्नी मुलाकिन हिसाबिया। बस एक खूबी अपनी बता रहा है, मुझे तो कामिल यकीन था कि मुझे अपना हिसाब मिलना है। आई विल गेट बैक माई रिजल्ट कार्ड। इंजाम क्या है? फ़हुवा फ़ी शतर्र दिया फ़ी जन्नत नालिया। बस वो एक दिल पसंद जिंदगी में होगा, बुलंदो बाला जन्नत में, कुतूफ़ुहा दानिया, जिसके मेवे झुके पड़े होंगे। और कहा जाएगा कुलू खाओ और पियो मज़े से, क्यों? कुलू वशरबू हनीयम बिमा सलफ़तुम फ़िल अय्यामिल खालिया। इनसे कहा जाएगा कि मज़े से खाओ पियो अपने इन आमाल के बदले जो तुमने गुज़श्ता ज़माने में किए थे। इसको ज़रा सा सोचिएगा बाद में। आज की मेहनतें कल वहाँ फ़ायदा देंगी। अब एक और रुख है, लेकिन जिसे उसकी आमाल की किताब उसके बाएं हाथ में दी गई तो वो कहेगा काश कि मुझे मेरी किताब दी ही ना जाती, और मैं जानता ही ना कि हिसाब क्या है। या लैता। अब देखिए अफसोस और हसरत का इजहार है, काश के मौत मेरा काम ही तमाम कर देती, मेरे माल ने भी मुझे कोई नफ़ा ना दिया। मागनानी मालिया हलकन्नी सुल्तानिया, मेरा तो गलबा भी मुझसे जाता रहा। क्या हुक्म होगा? खुजू हुफ़ुल्लुख, हुक्म होगा इसे पकड़ लो, फिर इसे तौक पहना दो, फिर इसे दोजख में डाल दो, फिर इसे ऐसी जंजीरों में जिसकी पेमाइश 70 हाथ है उसमें जकड़ दो। क्या कसूर क्या था इसका? आज क्यों इसको बांध रहे हैं? इसलिए कि ये खुला फिरता था, क्योंकि इन्नहु ला युमिनु बिल्लाहिल अज़ीज़िल हमीद, बेशक ये अल्लाह अजमत वाले पर ईमान नहीं रखता था और मिस्कीन के खिलाने पर रग़बत ना दिलाता था। बस आज इसका ना कोई दोस्त है और ना सिवाय पीप के इसकी कोई ग़िज़ा है, जिसे गुनाहगारों के सिवा कोई न खाएगा। कैसा मंजर है! ईमान से मुतल्लिक आयत 33, इन्नहु काना ला युमिनु बिल्लाहिल अज़ीम, जिसे अल्लाह की मार्फत नहीं होती, इसे नेमतों की भी मार्फत नहीं होती। वो नेमतों को फॉर ग्रांटेड लेता है, नेमतों का एहसास ख़त्म हो जाता है, जैसे कि माजरत से कहूँ हमारे बच्चों को, मिन्नतें करके तेरी हमने तुझे खुद ही बिगाड़ दिया। इतना पानी दे रहे हैं अपने पौधों को कि ये गलते जा रहे हैं। एक दिन अच्छा खिला रहे हैं ना, तो दूसरे दिन हल्का खिलाइए, एक दिन ताज़ा खिला रहे हैं तो दूसरे दिन बासी खिलाइए। ये मेरे लिए आखिरी जनरेशन है जो इंडो पाक से आई हुई है, वही खाते हैं बासी खाना। कल की दाल भी खा लेंगे, परसों का भी खा लेंगे, 4 दिन पुराना खाना फ्रिज से निकालेंगे खा लेंगे। आज की जनरेशन्स नहीं खाती, क्योंकि जब वो एक क्लिक पे उनके पास फ्रेश बर्गर आ सकता है, रेडीमेड पिज़्ज़ा उनके दरवाजे पे दस्तक दे सकता है, और मिनटों में तैयार आप एयर फ्रायर में अपनी पसंद के खाने बना सकते हैं, तो कौन माँ का 4 दिन पुराना बासी खाना खाए? इस कल्चर को बदलिए। लोग कहाँ से निकल कर आते हैं, लोग कौन है, इसको सोचिए। तो फेथ इन एक्शन, पिछली कौमों की तबाही को देखते हुए अपने अमाल दुरुस्त करने, हाजतमंदों को खुद भी खाना खिलाना है और दूसरों को भी इसकी तरगीब देनी है। अगली सूरत में तो बतौर ख़ास इसका तذکرہ भी आ रहा है। रुकू नंबर 2 देखिए, 38 से 52, कुरान अजीम नसीहत है। पीछे अल्लाह के अजीम होने की बात हुई है पहले रुकू में, अब इसमें कुरान के, क्योंकि कुरान अल्लाह का कलाम। फला उक्सिमु बिमा तुबसिरून, बस मुझे कसम है इन चीज़ों की जिन्हें तुम देखते हो और इन चीज़ों की जिन्हें तुम नहीं देखते, कि बेशक ये कुरान बुजुर्ग रसूल का कौल है, ये किसी शायर का कौल नहीं। अफसोस तुम्हें बहुत कम यकीन है, ना ये किसी काहिन का कौल है, अफसोस बहुत कम नसीहत ले रहे हो। ये तो रब्बुल आलमीन का उतारा हुआ है, और अगर ये हम पर कोई बात बना लेता कौन? नबी सल्लम बड़ी स्ट्रॉन्ग आते हैं नबी के बारे में, कि यानी ये कुरान आपने खुद ही लिख लिया होता, खुद ही घड़ लिया होता तो क्या होता, और अगर ये हम पर कोई बात बना लेता तो अलबत्ता हम इसका दायां हाथ पकड़ लेते, फिर इसकी शाहरग काट देते। फिर तुम में से कोई भी इसे रोकने वाला ना होता, यानी ऐसा हुआ ही नहीं तो ऐसा होना भी नहीं था। यकीनन ये कुरान परहेजगारों के लिए नसीहत है, हमें पूरी तरह मालूम है कि तुम में से बाज़ इसके झुटलाने वाले हैं, अल्लाह मुझे ना उनमें करना। بے شک یہ جھٹلانا کفار پر حسرت ہے اور بے شک کو شبہ یہ یقینی حق ہے. کرو کیا؟ فسبح بسم ربک العظیم, بس تو اپنے رب عظیم کی پاکی بیان کر. ہم بھی کریں, سبحان ربی العظیم. بہت ساری تسبیحات ہیں, کوئی بھی کر لیں. ایک آیت ایمان سے متعلق, 41 الحاقہ, وما هو بقول شاعر قليلا ما تؤمنون. قرآن ایک سنجیدہ کلام ہے, کھیل نہیں ہے. فیت ان ایکشن, قرآن کا ہر حکم انسان کی بھلائی کے لیے ہے, اس کے کسی بھی حصے کو نظر انداز نہیں کرنا. اگر ایسا کریں گے تو خود نقصان میں پڑیں گے. کچھ لوگ کھلے طور پہ آخرت کا انکار کرتے ہیں, کچھ زبان سے تو نہیں کرتے مگر ان کے دلوں میں ساری اہمیت دنیا کی ہوتی ہے. تو فرق کوئی نہیں ہے دونوں کے اعمال میں. یعنی اس پوری صورت کو اگر آپ دیکھیں نا, تو آپ کو اس میں یہ حقیقت سمجھ آئی ہے, آخرت بمقابلہ دنیا. اب ہر صورت کے آخر پہ بات کیا کروں گی, کیونکہ پوری صورت کے بعد ہی کانسیپٹ کلیئر ہوتا ہے. تو اس صورت میں ہم نے ایمان بالآخرہ کو دیکھا ہے. ہم سب اپنا بھی جائزہ لیں, کھل کے انکار کرتی ہوں یا دبا دبا انکار کرتی ہوں, زبانی طور پہ جھٹلاتی ہوں یا عملی طور پہ. نبی کے دور میں بھی اور نبی کے بعد کے دور میں بھی کسی بھی قسم کی تکذیب ہو, انجام ایک ہی ہے. پھر اس میں ہم نے اللہ تعالیٰ کے سامنے آنے کی باتیں دیکھیں. تو یاد رکھیے, اس دنیا میں امتحان ہے, ہم اس کمرے امتحان میں بیٹھے ہوئے. جب امتحان کی مدت ختم ہوگی نا, تو یہ دنیا توڑ دی جائے گی. جیسے بہت بڑا ایونٹ ہوتا ہے نا, تو اینڈ پہ دیکھتے ہیں پھر ساری چیزیں ہٹتی ہیں, کرسیاں ہٹائیں, سارے بینرز اترتے ہیں. تو اللہ اس دنیا کو توڑ کر ایک نئی دنیا نئے تقاضوں کے مطابق بنائے گا. آج اللہ کا وہ جلال جو پردوں میں چھپا ہوا کائنات کی خوبصورتیوں میں بالواسطہ طور پہ ہمارے سامنے ہے نا, اس دن وہ براہ راست سامنے ہوگا. اللہ کے اور ہمارے بیچ کے جو پردے ہیں نا, وہ چھٹ جائیں گے. اور پھر فاما من اوتی کتابہ بیمینہ اور کتابہ بشمالہ, جینے کے دو رنگ تھے تو وہاں کے بھی دو ہی رنگ ہوں گے. دو طرح کا جینا اور دو طرح کا جانا. اور آپ نے صرف ایک جملہ دیکھا ہے, کوئی بڑی اس نے اپنی نمازیں روزے نہیں پیش کیے تھے. ایک جملہ آئے 12 میں, انی ظننت انی ملاقن حسابیہ. یہ نہیں کہا میں نمازیں پڑھتا تھا, روزے رکھتا تھا, قرآن پڑھتا تھا, پھر پڑھاتا تھا, تبلیغ کرتا. یہ مقصود ہے اس صورت میں سے, جملہ لکھ لے, انی ظننت انی ملاقن حسابیہ. حساب کو سامنے رکھ کر جیو. آپ اپنی ٹرالی میں سامان ڈالتے ہیں تو ذہن میں ہوتا ہے نا کہ کتنے پیسے ہیں جیب میں, اور گاڑی میں جگہ کتنی ہے, اور فریج میں کتنی گروسری آ سکتی ہے. بس یہ سوچ کر اپنے گناہ ڈالیے اپنے پٹارے میں کہ کتنا وہاں تحمل کر سکتی ہوں. اللہ کا ڈر بہت بڑی نعمت ہے. اس کے برعکس دنیا میں نہ ڈر ہو کر جیے گا. وہ نہ صرف یہ کہ اللہ کے آگے سرکش ہوگا, وہ بندوں کے آگے بھی سرکش ہوگا. ایسے بندے کی تو پھر وہاں پکڑ ہونی چاہیے. تو اللہ تعالیٰ ہمارا عقیدہ آخرت درست کر دے.